नमस्कार, अन्तरसंवादबाट सन्तोष रेग्मी। जेएनजीको प्रदर्शनपछि विकसित परिस्थितिमा बसेको नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक एक महिनादेखि जारी छ। पछिल्लो केन्द्रीय समितिको बैठक अपेक्षा विपरीत लम्बिएको भनी आलोचना पनि भएको छ। एक महिनादेखि जारी कांग्रेसको केन्द्रीय समितिको बैठक मूल गरी दुई रूपमा अल्मलिएको देखिएको छ। महाधिवेशन गर्ने, महाधिवेशन प्रतिनिधि सभाको निर्वाचन अघि गर्ने या पछाडि गर्ने, त्यसै गरी महाधिवेशन विशेष महाधिवेशन गर्ने कि नियमित महाधिवेशन गर्ने भन्ने विषय अहिले कांग्रेसको केन्द्रीय समितिको मूल विषय भएको छ। यिनै विषयमा आजको अन्तर्संवादमा केन्द्रित हुनेछौ। नेपाली कांग्रेसका सहमहामन्त्री बद्री प्रसाद पाण्डे कुराकानीमा हामीसँग हुनुहुन्छ। सहमहामन्त्रीज्यू, स्वागत छ यहाँलाई।
धन्यवाद।
यहाँहरूको केन्द्रीय समितिको बैठक यहाँहरूले नै भनेको समयभन्दा पनि लम्बिएको
हो? केही लम्बिन पुग्यो। अब यो बीचमा दुईजना नेताहरू दिवंगत हुनुभयो, उहाँहरूको शोकमा केही दिन बैठक स्थगित गर्नु पर्यो। तिहार र छठ लगायतका पर्वहरू पनि यो बीचमा परे। फर्मल मिटिङका अतिरिक्त इन्फर्मल छलफलहरू, कहिले कार्य सम्पादन समितिको बैठक, कहिले पदाधिकारी पूर्व पदाधिकारीको बैठक, यस्तो पनि चल्यो। यो कारणले केही ढिलो भएको, केही लम्बिएको जस्तो देखिएको छ।
अब यो कहिलेसम्म जान्छ त?
अब हिजो बोल्ने क्रम समाप्त भएको छ। अब निर्णयमा पुग्नका लागि केही आन्तरिक होमवर्क, नेतृत्वले गर्नुपर्ने होमवर्कहरू गरेर सम्भवत हामी अब 29 गते भोलि त्यो बैठक बस्दैछौँ। आज यो ग्याप गरेर यो बीचमा होमवर्क हुन्छ र अब चाँडै सकिन्छ, सम्भवत भोलि नै सकिन्छ, नभए पनि एक दुई दिनभित्र सकिन्छ।
अब यहाँहरूको बैठकको जुन अलमल देखिएको छ नि, महाधिवेशनमा जाने, पार्टी महाधिवेशनमा जाने, यहाँहरूको विधानले तोकेको समय सीमा पनि अब करिब करिब सकिएको छ, सकिँदैछ होइन, महाधिवेशनमा जाने भन्नेमा यहाँको केन्द्रीय समितिमा खास त्यस्तो समस्या देखिँदैन। तर महाधिवेशन चाहिँ निर्वाचन अगाडि गर्ने कि पछाडि गर्ने, अथवा नियमित महाधिवेशन गर्ने कि विशेष महाधिवेशन गर्ने, यसैमा यहाँहरू अल्मलिनुभयो, अल्झिनुभयो।
हो, यही यहाँले भनेको ठिक हो। विशेष अधिवेशनका निम्ति भनेर हस्ताक्षर भएको छ र माग भएको छ। विधान अनुसार यसरी 40% भन्दा बढी सदस्यहरूले, महाधिवेशन प्रतिनिधिहरूले माग गरिसकेपछि बोलाउनु पर्ने बाध्यात्मक व्यवस्था छ। यो विशेष अधिवेशनमा पो जाने कि नियमित अधिवेशन गर्ने भन्नेमै केन्द्रित छ। अब धेरैजनाको मत के देखिन्छ भने, महाधिवेशनलाई निर्वाचनभन्दा पहिले गरौं, किनभने आउने निर्वाचनलाई नयाँ नेतृत्व हामीले स्थापित गर्दा, महाधिवेशन सम्पन्न गर्दा नयाँ उत्साह ऊर्जा उत्पन्न हुन्छ र निर्वाचनलाई समेत यसले सकारात्मक योगदान गर्छ। तर विशेष अधिवेशनभन्दा महाधिवेशन नियमित गरौं। विशेष अधिवेशन भनेको बढीमा यसले गर्ने भनेको केन्द्रीय स्तरको नेतृत्व मात्रै परिवर्तन गर्ने हो, नेतृत्व परिवर्तनकै कुरा गर्दा। तलदेखि क्रियाशील सदस्यताको नवीकरणको काम, वितरणको काम, वडा तहदेखि हाम्रा जति पनि संरचनाहरू छन् तिनलाई नवनिर्माण गर्ने काम विशेष अधिवेशनका माध्यमबाट सम्भव हुँदैन। नियमित अधिवेशनको पनि समय आएको, गत वर्षहरूमा अघिल्ला महाधिवेशनहरूमा जुन हामीले थप्थ्यौं विधानको व्यवस्था अनुसार, थप नमिल्ने एक वर्ष थप्थ्यौं, कतिपय अवस्थामा संविधानको व्यवस्था अनुसार थप 6 महिना पनि थप्थ्यौं, यसपटक त्यो समय पनि नथपौं, सबैजना एकताबद्ध भौं, फास्ट ट्र्याकमा काम गरौं, चुनावभन्दा पहिले महाधिवेशन गरौं भन्ने मत चाहिँ मैले बलियो देख्छु। केन्द्रीय कार्य समितिमा पदाधिकारी सदस्यहरू, पूर्व पदाधिकारीहरूले आफ्नो मत राखिसकेपछि त्यो देख्छु मैले। विशेष अधिवेशन गरौं भन्ने मत पनि छ, चुनाव भन्दा पछि महाधिवेशन गरौं भन्ने मत पनि छ, तर अधिकांशको सबै सबैले सर्वग्राह्य हुने खालको कुरा चाहिँ यही नै छ जस्तो लाग्छ मलाई। अब त्यसलाई कार्यवाहक सभापतिले सबैको कुरा सुनिसकेपछि आफ्नो हिजो कुनै धारणा पनि उहाँले राख्नु भएको छैन, म समन्वय गर्छु, म संयोजन गर्छु, सबैका कुरा सुनेको छु, निष्कर्षमा पुर्याउन कोसिस गर्छु भन्नुभएको छ, र त्यसमा अर्को उपसभापति, महामन्त्रीहरू, हामी सबैको साथ सहयोग छ उहाँलाई, त्यसैले त्यो निचोडमा पुग्न सकिएला भन्ने लाग्छ मलाई।
भनेको चाहिँ यहाँहरू निर्वाचन अगाडि नै नियमित महाधिवेशन गर्न सक्षम हुनुहुनेछ?
यो सम्भव छ भन्ने लाग्छ मलाई।
यहाँहरूको केन्द्रीय समितिको निर्णय यही दिशामा आउँछ?
यही दिशामा आउनुपर्छ भन्ने ठान्छु, किनकि यो कस्तो छ भन्नुहुन्छ भने, जस्तो क्रियाशील सदस्यताको नवीकरण र वितरणको काम फत्ते भएको छैन भनेर हामी भनिरहेका छौँ। यो पहिलेदेखिकै हाम्रो परम्परा कस्तो छ भने, महाधिवेशनको कार्यतालिका तोकियो, यो दिन वडा अधिवेशन, यो दिन पालिकाको अधिवेशन, यो दिन जिल्ला अधिवेशन भन्ने हो भने सबैजनालाई नवीकरण र नयाँ सदस्यता लिने कुराको दबाब पर्छ। होइन, महाधिवेशन पछि गरौँला, पहिले यो टुङ्ग्याउन त भन्ने हो भनेदेखि यो टुङ्ग्याउनतिर ध्यान जाँदैन। हाम्रो परम्परा पनि त्यस्तो छ, अभ्यास पनि त्यस्तो छ, हामीलाई दबाब नै पर्दैन। त्यसैले यो क्रियाशील सदस्यताको नवीकरण र वितरणको काम हामीले महाधिवेशन अब यो डेटमा हुँदैछ भन्ने भन्ने चाहिँ हामीले एउटा सीमाङ्कन गऱ्यौँ भने अनि हामीलाई दबाब पर्छ। हामीले 15 दिन, 20 दिन, 1 महिनाभित्र जब क्रियाशील सदस्यताको नामावली अन्तिम गर्छौँ, मतदाता नामावली जब हाम्रो साथमा हुन्छ, त्यो नामावली जिल्लामा जान्छ, जिल्लामा गएको पालिकामा जान्छ, पालिमा गएको वडामा जान्छ, वडामा नेतृत्व सर्वसम्मत चयन भए हुन्छ, भएन भने निर्वाचन हुन्छ। निर्वाचनलाई स्वीकार गर्ने त्यो अभ्यास हामीले वर्षौंदेखि प्रयोग गर्दै आएका छौँ, त्यसैले कठिनाइ छैन। पहिलो काम, पूर्व शर्त र सबैभन्दा जटिल काम क्रियाशील सदस्यताको नवीकरण र वितरण हो। त्यो नवीकरण र वितरण त्यतिखेर मात्रै रातारात सबैजना मिहिनेत गरेर गर्नुहुन्छ कि जुन बेला महाधिवेशनको सुनिश्चितता हुन्छ। अब यति गतेका दिन वडा अधिवेशन हुँदैछ भनेपछि मेरो वडाको क्रियाशीलको नवीकरण र वितरणको काम म टुङ्ग्याउँछु भन्ने तलै यो 6743 वडामा जब प्रभाव पर्छ, दबाब पर्छ, अनि त्यसले नै काम सम्पादन हुन्छ। त्यसैले 1 महिना, 1.5 महिना, 2 महिनाको जुन छ यसमा नभ्याइने भन्ने मैले देख्दिनँ। यो कुरा चाहिँ सबै जस्तो केन्द्रीय समितिमा बोल्नुहुने, आफ्ना कुरा राख्नुहुने र बाहिरको पनि हाम्रो पार्टीको पार्टी पङ्क्ति जुन छ, विशाल पार्टी पङ्क्ति छ, यो पार्टी पङ्क्तिले बुझेको कुरा हो र यही बुझाइकै आधारमा हामी निर्णयमा पुग्छौँ, पुग्नुपर्छ र म यसमा आशावादी छु।
अनि यहाँहरूको निर्णय हुन भएको ढिलाइ चाहिँ के यहाँहरूको सभापति देउबा सिङ्गापुरबाट फर्किएपछि भनेर उहाँलाई कुरेको हो कि अथवा किन ढिलाइ भयो त यहाँले जस्तो भन्नु?
मलाई त्यस्तो लाग्दैन। अहिलेको कार्यवाहक सभापति पनि निकै अनुभवले खारिएको व्यक्तित्व हुनुहुन्छ। उहाँको समन्वयकारी क्षमता केही अतिरिक्त नै छ, म त्यसमा उहाँप्रति सकारात्मक छु यो सन्दर्भमा। त्यसैले पनि उहाँले सबैलाई आफ्ना कुराहरू राख्न दिनुभयो, फुर्सदिलो गरी राख्न दिनुभयो। सुरुमा 10+1 11 मिनट थियो, पछि पदाधिकारी पूर्व पदाधिकारीको बोल्ने क्रम आएपछि अझ लामो लामो समय पनि उहाँहरू लिनुभयो। अब यो जटिल परिस्थितिमा त्यहाँभित्र नेताहरूले जसरी चाहिँ समय प्राप्त गरेर आफ्ना कुराहरू राख्नुभयो, त्यसबाट समय गुज्रेको छ, अब यो त घाटा हो। तर विषयहरू प्रस्तुत भएका छन् सबै चौतर्फी कोणबाट, स्थानीय राजनीतिदेखि लिएर अन्तर्राष्ट्रिय चाहिँ भूराजनीतिक जटिलताका विषयदेखि लिएर सबै विषयहरू प्रस्तुत भएका छन्। त्यसले पार्टीलाई एउटा दिशाबोध गरेको छ। कम्तीमा त्यो केन्द्रीय कार्य समितिको बैठकभित्र बसिरहने हामीहरू जो फुल टाइम सबैका कुरा सुनेर बसेका छौँ, हामीलाई एक प्रकारको दिशाबोध पनि भएको छ। त्यसैले यो ढिलो भयो, हामीले मङ्सिर मसान्तसम्म अधिवेशन सम्पन्न गरौँ भनेका थियौँ, मङ्सिर मसान्तसम्म सम्भव नहुने भयो। पुष मसान्तसम्मै भए पनि फरक पर्दैन भन्नेमा हामी छौँ। त्यो हिसाबले यो लम्बिएको हो जस्तो लाग्छ, सभापतिलाई कुर्नु परेको हो जस्तो लाग्दैन। अब सभापतिले त सामान्यतया, अब म अधिवेशनबाट यसै चाहिँ निवृत्त हुँदै थिएँ, तर अलि पहिले मेरो स्वास्थ्यको कारणले म अलि पहिले निवृत्त भएँ भनेर कार्यवाहक सभापतिलाई आफूले गर्ने काम, सभापतिले गर्ने कामको सबै अधिकार प्रत्यायोजन गरेर सुम्पिएर जानुभएको छ। त्यो कुरा सभापति सुम्पिने सभापतिलाई पनि थाहा छ, त्यो प्राप्त गर्ने उहाँ कार्यवाहक सभापतिलाई पनि थाहा छ, केन्द्रीय कार्य समिति र हामी पुरै पार्टी पङ्क्तिलाई थाहा छ। मलाई त्यस्तो लाग्दैन कि अब सभापति फेरि आउनुहोला, निर्णय गराउनुहोला, फेरि सक्रिय हुनुहोला, त्यस्तो लाग्दैन मलाई। यो चाहिँ
आएपछि परामर्श गरौँ, त्यसपछि गरौँ भन्ने
त्यो अनौपचारिक परामर्श त अब यसै पनि हुने नै भयो। अरू नेताहरूसँग पनि हुन्छ, जो केन्द्रीय कार्य समितिमा हुनुहुन्न तर महत्त्वपूर्ण हुनुहुन्छ भने उहाँहरूसँग पनि त्यो परामर्श हुने नै भयो। सभापति त कार्यभार दिनुभएको, उहाँसँग अनौपचारिक कुराकानी त अहिले पनि भइरह होला, यसमा त कुनै प्रतिबन्ध लाउनु पर्दै अथवा हुनै हुन्न भन्ने कुरो भयो नि, यो त हुन्छ नै
हजुर। भनेको चाहिँ अब निष्कर्ष चाहिँ हजुर अब 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 निष्कर्ष चाहिँ यहाँहरूले आइतबार चाहिँ भनेको पर्सि चाहिँ यहाँहरूले केन्द्रीय समितिले महाधिवेशनको मिति
भोलि शनिबार
हजुर हजुर
दुई बजे हाम्रो बैठक छ
हजुर हजुर।
त्यो दुई बजेको बैठकमा हामीले निर्णयको प्रस्ताव गर्ने सम्भावना छ।
पर्सि निर्णय हुन्छ अथवा भोलि नै हुन्छ?
हजुर हजुर, भोलि को बैठक पछि त्यसको अवस्था के हुन्छ, बोल्ने क्रम टुङ्गिसकेका हुनाले अब खालि निर्णयहरूलाई व्यवस्थित गर्ने कुरा मात्रै हो।
अब काङ्ग्रेसमा यो संसदीय निर्वाचनहरू, प्रतिनिधि सभा, त्यसै गरी तल्लो तहका निर्वाचनहरू, आम निर्वाचन, त्यसपछि स्थानीय निर्वाचन, यस्ता निर्वाचनहरूलाई चाहिँ पार्टीको आन्तरिक निर्वाचनहरूले समस्या गर्छ भनेर भनिन्छ। त्यसमाथि यहाँहरू अन्तर्घातको कुरा चाहिँ गरिरहनुहुन्छ, त्यो अहिले पनि जारी छ। सबैभन्दा ठूलो अन्तर्घातको चाहिँ कृष्णप्रसाद भट्टराईको पालादेखि यहाँहरूलाई त्यो अहिलेसम्म त्यो रोगले छोडेको छैन भनिन्छ। अब यो अहिले महाधिवेशनमा गएर फेरि निर्वाचनमा जाँदा त हामीलाई समस्या हुन्छ कि पार्टीको जनमतमै असर गर्छ कि आफ्नैले आफ्नैलाई हराउँदा भन्ने चिन्ता पनि यहाँहरूको पार्टी पंक्तिमा देखिन्छ।
अब यसमा मलाई के लाग्छ भने यसलाई हाम्रो आन्तरिक लोकतन्त्रलाई हामीले मजबुत पनि गर्दै जाने, यसलाई ग्रहण गर्ने संस्कार पनि स्थापित गर्दै जाने गर्नुपर्छ। यसको एउटा मुख्य चाहिँ समस्याको रूपमा के हो भनेदेखि 2003 सालमा स्थापना भएको हाम्रो पार्टी यत्रो वर्ष व्यतीत भयो, 80 वर्ष व्यतीत भयो पार्टी स्थापना भएरै, हामीले 15 महाधिवेशनको अहिले प्रयास गर्दैछौँ। यदि हाम्रा महाधिवेशनहरू विधानमा तोकिएका समयमा चार वर्षमा हुँदै आएको भए अहिलेसम्म थुप्रो अधिवेशनहरू भइसक्थ्यो। त्यसैले अब आगामी दिनमा बरु हामीले के गर्नुपर्छ भने यसपटक नियमित महाधिवेशन हामीले 82 गर्दैछौँ भने अब 82 पछि विधान अनुसार 4 वर्ष नकट्ने गरी हामीले अधिवेशनतिर जाने हो भने नेतृत्व परिवर्तन पनि हुन्छ। आज सभापति बनेको मान्छे बन्नुहुन्छ, नबनेको मान्छेले 4 वर्ष कुर्न गाह्रो हुँदैन। अब आज सभापतिबाट जसले अवसर पाउनुहुन्छ, टिकट पाउनुहुन्छ अथवा अरू कुनै अवसर पाउनुहुन्छ, मानव पाउनु भएन, अहिलेको कार्य समितिबाट अहिलेको नेतृत्वबाट पाउनु भएन भने उहाँले 4 वर्ष मात्रै कुरे हुन्छ। लामो समय अब 5 वर्ष अधिवेशन हुँदैन, 7 वर्ष हुँदैन, 30 वर्ष हुँदैन भन्नेतिर गयो भनेदेखि मेरो पालो आउँदैन कि भन्ने अधैर्यता हुन्छ र त्यसले एकले अर्कालाई हराउने घात, प्रतिघात, अन्तर्घात, यो खतरा हुन्छ। जब हामीले हाम्रो आन्तरिक प्रजातन्त्रलाई सुचारू गर्यौँ, सुनिश्चित गर्यौँ र आवधिक निर्वाचनमा लिएर गयौँ, राष्ट्रिय निर्वाचनहरू पनि आवधिक बनुन्, धेरै समय अर्को मान्छेले कुर्न नपरोस्, स्थानीय निर्वाचनहरू पनि आवधिक बनुन्, पार्टीका अधिवेशनहरू पनि आवधिक बनुन् र नेतृत्व परिवर्तन चाहिँ भइराखोस्, नेतृत्व परिवर्तनको निम्ति समय आइराखोस्, यो बाटो चाहिँ हामीले लिनै पर्छ। अब हिजो अन्तर्घात भएको थियो भन्ने कुराबाट हामी चाहिँ थप निराश हुने भन्दा पनि अब त्यो रोक्ने चाहिँ विधि के हो त भन्दा आवधिक अधिवेशनलाई सुनिश्चित गरिदिने, हाम्रा कार्यकालहरू लम्ब्याउनेतिर हामी नजाने। त्यसो हुन साथै अहिले चुनाव जित्ने मान्छे, अहिले जित्छ नजित्ने मान्छे 4 वर्षपछि जित्छ, त्यो मान्छेलाई आशा सञ्चार पनि गर्ने अवसरको चाहिँ सम्भावना छ भन्ने कुराको पनि हामीले हाम्रा नियमित अधिवेशनबाट चाहिँ सुनिश्चितता गर्ने, त्यो कुराले सुचारु गर्छ भन्ने लाग्छ। आन्तरिक लोकतन्त्र जसलाई भन्छौँ त्यसका चाहिँ इन्डिकेटर मध्येको यो एउटा महत्त्वपूर्ण इन्डिकेटर हो भन्ने लाग्छ। यो बाटोमा गयौँ अब नेपाली काङ्ग्रेसले अवधि थप्दैन भन्नका लागि पनि अहिले 4 वर्ष पुग्दै गर्दा हामीले म्याद थप्नेतिर होइन कि भएकै म्यादभित्र अधिवेशन गर्ने कुरा चाहिँ हाम्रा लागि चाहिँ राम्रो हुन्छ भन्ने लाग्छ मलाई।
यहाँहरूले जुन आन्तरिक लोकतन्त्रको कुरा गर्दै गर्दा जुन डर यहाँहरूको पार्टीमा, पार्टी पंक्तिमा देखिएको छ नि अन्तर्घातको अथवा एकले अर्कालाई सकाउनेको, त्यो अवस्थाबाट यहाँहरू एक ढिक्का भएर अब फागुनमा हुने निर्वाचनमा जान सक्नुहुन्छ कि यहाँहरूको त्यो पार्टीभित्रको गुटगत समस्या अथवा चाहिँ अन्तर्घातको समस्या थाती राख्दै अगाडि बढ्नुहुन्छ, त्यो जे छ त्यो छँदैछ, त्यो भोग्नै पर्छ भन्ने यहाँहरूको मनस्थिति भइरहन्छ?
यो एउटा ओरिएन्टेसनको पाटो पनि हो। कतिपय अवस्थामा हामीले पद्धतिहरू बदल्नुपर्छ, विधान र विधि व्यवस्था बदल्नुपर्छ। अर्को सँगैमा यो एउटा चाहिँ हाम्रो एउटा अभिमुखीकरणको, यो अन्डरस्ट्यान्डिङको पाटो पनि हो। हामी चौतर्फी घेराबन्दीमा छौँ, हामी मात्रै घेराबन्दीमा छैनौँ कि हामीले स्थापना गरेको राजनीतिक प्रणाली नै घेराबन्दीमा छ। त्यो मात्रै पनि भन्दिनँ म, यदि हामीले ढङ्ग पुर्याएनौँ, देशलाई दिशा दिन सकेनौँ भनेदेखि हाम्रो राष्ट्र राष्ट्रियता र यसको अस्मिता समेत खतरामा छ। त्यो अवस्थामा हामी कुन ओरिएन्टेसनमा जानुपर्छ भने नेपाली काङ्ग्रेस पार्टीले पहिले आपसमा आन्तरिक एकता गर्ने, व्यक्तिको म आफ्नो मेरो महत्वाकांक्षामा मैले मेरो पार्टीलाई बलिबेरी दिने कुनै पनि काम नगर्ने, त्यसपछि नेपाली काङ्ग्रेसले जब पार्टीभित्र एकताको कुरा गर्छ, मेलमिलापको कुरा गर्छ, सुदृढ लोकतन्त्रको कुरा गर्छ, अनि नेपाली काङ्ग्रेस पार्टी नै यस्तो पार्टी हो कि विगतदेखि हामी त्यो गौरव स्थापित गर्दै आएका छौँ कि अरू पार्टीहरूलाई मिलाउने हामीले, जो यो व्यवस्थाको पक्षमा छन्, जो यो देशको चाहिँ राष्ट्रिय अस्तित्व अखण्डताको पक्षमा छन्, उनीहरूलाई सङ्गठित गर्ने। त्यति मात्रै होइन, नेपाली काङ्ग्रेस मेलमिलापको झण्डा विगतदेखि उठाउँदै आएको नेपाली काङ्ग्रेसले अहिले भर्खरै भएको आन्दोलन र त्यो आन्दोलनको भावनालाई समेत हामीले चाहिँ मिलाउने, त्यसलाई पनि समेट्ने, त्यो पुस्तालाई पनि एउटा मेलमिलापको बाटोमा, सहकार्यको बाटोमा लिएर जाने काम, यसको बृहत्तर काम, बृहत्तर जिम्मेदारी भएको नेपाली काङ्ग्रेसले झिना मसिना कुरामा, म यसपटकको महाधिवेशनमा यो पदमा पुग्छु कि पुग्दिनँ, पाउँछु कि पाउँदिन, आउने निर्वाचनमा म टिकट पाउँछु कि पाउँदिनँ, म सांसद र मन्त्री हुन्छु कि हुँदिन, यी चाहिँ गौण विषय हुन् र झिना मसिना कुराहरू हुन्। मूल ध्येय चाहिँ यो देशको लोकतन्त्रलाई, यो देशको राष्ट्रियतालाई सबल बनाउनु र सबै पक्षलाई एकाकार गरेर लिएर जाने हो भन्ने सन्देश दिनुपर्छ। त्यो भनेको पहिले त आफू एकजुट हुनु पर्यो, आपसमा मेलमिलाप गर्नु पर्यो, अनि मात्रै अरूलाई आह्वान गर्ने त्यो नैतिक धरातल हामीलाई प्राप्त हुन्छ, त्यो नैतिक बल प्राप्त हुन्छ भन्ने ओरिएन्टेसन पनि सँगसँगै हामीले जुन अधिवेशन भनिरहेका छौँ, अधिवेशन भन्ने सन्दर्भमा यो देशैभरि हामीले यो ओरिएन्टेसन पनि लिएर जानुपर्छ भन्ने लाग्छ मलाई। किनकि विगतमा हाम्रा नेताहरूले हामीलाई त्यही बाटो देखाउनु भएको छ, त्यागको बाटो देखाउनु भएको छ, निष्ठाको बाटो देखाउनु भएको छ। त्याग र निष्ठाको बाटोबाटै अगाडि बढेको हुनाले काङ्ग्रेस नेपालको राजनीतिमा यो ठाउँमा छ, हो यो बाटो हामी भुल्नुहुन्न भन्ने कुराको ओरिएन्टेसन मैले म फेरि दोहोऱ्याएर भन्छु, एउटा जागरण, एउटा जागृति, यो काम पनि हामी अधिवेशन गर्ने सन्दर्भमा संगठन निर्माण पनि गर्छौँ, यो राजनीतिक यो भावधारा निर्माण गर्ने काम पनि हामी गर्छौँ भन्नेमा म चाहिँ आशावादी छु। त्यो अभियानमा हामी चाहिँ बडो एकत्रित भएर अन्तरात्मादेखि नै एउटा अभियान, एउटा जागरण, एउटा जागृति सिर्जना गर्छौँ भन्ने लाग्छ मलाई।
हामी अन्तरसंवादमा छौँ। जीएनजी प्रदर्शनपछि बोलाइएको काङ्ग्रेसको केन्द्रीय समितिको बैठक एक महिनादेखि जारी छ, नेताहरूले बोल्ने क्रम अब सकिएको छ, विस्तारै निष्कर्षमा जाला, तर काँग्रेसको बैठक यति लम्बिएको अपेक्षा विपरीत भएको भनी टिप्पणी भइरहेको छ। यिनी विषयमा कुराकानी गरिरहेका छौं नेपाली काँग्रेसका सहमहामन्त्री बद्री प्रसाद पाण्डे कुराकानीमा हामीसँग हुनुहुन्छ। अब काँग्रेसले भोलि गर्ने, पर्सि आइतबार गर्ने निर्णय चाहिँ निर्वाचनमा जाने भन्ने हुन्छ कि अहिले अर्को चर्चा पनि चलिरहेको छ, प्रतिनिधि सभा पुनस्थापना गर्नुपर्छ लोकतन्त्रका लागि, निर्वाचनले अहिले ठ्याक्कै चाहिँ त्यो कुरालाई सम्बोधन गर्न सक्दैन, कसैले होइन यो पुनस्थापनाले यो गर्न सक्दैन, निर्वाचनै हो भनिरहेका छन्। यहाँहरू पनि दुइटै डुङ्गामा चाहिँ खुट्टा राखेको जस्तो, किनभने काँग्रेसले पनि एउटा तहमा हस्ताक्षर अभियान सञ्चालन गरेको भनिएको छ।
निर्वाचन नै जानपर्छ भन्ने मत देख्छु मैले बलियो। किन भन्नुहुन्छ भने प्रतिनिधि सभा एउटा परिस्थिति त्यस्तो बन्यो कि जसले गर्दा सरकार पनि ढल्यो र संसद पनि गयो। अब संसद गइसकेपछि राष्ट्रपतिले पनि बडो सुझबुझका साथ नयाँ निर्वाचन घोषणा सँगै अर्को सरकार बन्ने काम सँगसँगै भएको छ। त्यसैले त्यो जुन आवश्यकताको सिद्धान्त अनुसार राष्ट्रपतिले त्यो बाटो लिनुभयो देशको अभिभावकको रूपमा, हामीले पनि यो बाटोलाई सार्थक बनाउनुपर्छ, सफल बनाउनुपर्छ। अब विगतमा भएको संसद पुनस्थापनाबाट जाने पनि तपाईँले भने जस्तो कुरा नउठेको होइन, उठेको छ, तर त्यही संसद पुनस्थापना गरेर फेरि चाहिँ हामीले नयाँ बाटो लिन कठिनाइ हुने हो कि, थप द्वन्द्व निम्तिने हो कि, त्यसैले फ्रेस म्यान्डेटमै जाउँ, नयाँ जनादेशका साथ आएको प्रतिनिधि सभाले एउटा आत्मविश्वासका साथ काम गर्छ, त्यो आत्मविश्वास उसलाई प्राप्त पनि हुन्छ। एउटा एक प्रकारले जनप्रतिनिधिहरूको आत्मविश्वास, प्रतिनिधि सभाको आफ्नो आत्मविश्वासमा चाहिँ पुनर्ताजगी हुन्छ, नवीकरण हुन्छ, पुनर्अनुमोदित हुन्छ। त्यसैले निर्वाचनको बाटो नै जाने कुराको काङ्ग्रेसले निर्णय गर्छ।
अब नयाँ
तर के चाहिँ हो भने, यसमा पूर्व शर्त म तपाईँलाई आग्रह गरिहालौँ, यसमा के चाहिँ हो भने त्यो संसदले, नयाँ संसद त आउँछ यही संविधान अनुसार आउँछ, तर त्यसले के गर्ने भन्नेमा चाहिँ थप छलफल हुन जरुरी छ। अहिलेको सरकार र राजनीतिक दलहरूका बीचमा छलफल हुन जरुरी छ, राजनीतिक दलहरू हामीहरूका बीचमा छलफल हुन जरुरी छ, अनि हामीहरू अहिलेको सरकार र आन्दोलनकारी नयाँ पुस्ताका बीचमा छलफल हुन जरुरी छ। त्यो संसद त आउँछ, प्रतिनिधि सभा त आउँछ, प्रतिनिधि सभा त हिजो पनि थियो, तर त्यो आएको प्रतिनिधि सभाले के गर्छ, सुशासन स्थापनामा के गर्छ, भ्रष्टाचारको अन्त्य गर्ने सन्दर्भमा के गर्छ, अरू विषयहरू अब कतिपय विषय जेएनजीका विभिन्न समूहमै भिन्न भिन्न मत देखिन्छ, त्यसलाई हामी कसरी चाहिँ एकत्रित गर्छौँ, त्यो ती मतहरू मध्ये कुन मत चाहिँ देशको हितमा छ, सार्थक छ, अहिले समय अनुसार औचित्यपूर्ण छ भन्ने कुराको त्यो परख पनि गर्छौँ, हामी छलफल पनि गर्छौँ, आएको प्रतिनिधि सभाले नयाँ प्रतिनिधि सभाले कुन बाटो लिन्छ भन्ने कुरामा पनि हामी सँगसँगै छलफल चलाउनु जरुरी छ। यो छलफल चलाउने सन्दर्भमा पनि नेपाली काङ्ग्रेस पार्टीले अगुवाई गर्नुपर्छ भन्ने दृष्टिकोण केन्द्रीय कार्य समितिमा आएको छ, त्यो अगुवाई गर्ने त्यो अग्रसरता लिने कुराको पनि काङ्ग्रेसले चाहिँ निर्णय गर्छ र आफ्नो कार्यक्रममा आफ्नो मार्गचित्र तय गर्छ।
अब जनादेशमा जाने निर्णय गरिरहँदा आगामी निर्वाचनमा यसअघिको पहिलो पार्टी काङ्ग्रेसको जोखिम काङ्ग्रेसले कतिको महसुस गर्छ?
मलाई यस्तो लाग्छ, हामीले नयाँ पुस्तालाई आश्वस्त पार्नुपर्नेछ, त्यो पार्टीभित्रको नयाँ पुस्तालाई पनि आश्वस्त पार्नुपर्नेछ, तपाईँहरू यसभित्र चाहिँ तपाईँहरूको स्पेस छ, तपाईँहरू सुरक्षित हुनुहुन्छ, अब पुरानो पुस्ता बिस्तारै चाहिँ अब विश्रामतिर जान्छ, राजनीतिबाट चाहिँ एक प्रकारले निवृत्तितिर जान्छ, स्वैच्छिक अवकाशमा जान्छ पुरानो पुस्ता, नयाँ पुस्ताले चाहिँ ठाउँ लिँदै जान्छ, नयाँ पुस्ताहरूले हामी यो पार्टीमा हाम्रो भविष्य छैन भन्ने ठान्नु पर्दैन, तपाईँहरूको भविष्य छ भन्ने गरी हामी वैधानिक प्रबन्ध पनि मिलाउँछौँ र उपस्थितिलाई, समावेशितालाई, सहभागितालाई, प्रतिनिधित्वलाई हामी सुनिश्चित गर्छौँ। बाहिर जो हाम्रो पार्टीभन्दा बाहिर भएको चाहिँ युवा पङ्क्ति छ, त्यो युवा पङ्क्तिलाई पनि अब तपाईँहरूले भने अनुसार चाहिँ हामी सुशासनको स्थापना गर्छौँ, भ्रष्टाचारको अन्त्य गर्नका लागि के आवश्यक पर्ने हो, नीति परिवर्तन गर्नुपर्ने हो कि कानुन परिवर्तन गर्नुपर्ने हो कि, अथवा हाम्रा निकायहरू जसलाई पुनर्संरचित गरेर हामीले त्यो प्रत्याभूति गर्नुपर्ने हो कि, त्यसमा पनि हामी खुला संवाद गर्छौँ। त्यति मात्रै होइन कि मैले अघि नै भने जस्तो ओरिएन्टेसन एउटा सदाचार प्रवृत्ति सहितको शासन स्थापनाका विकल्पहरू उपायहरू के हुन्, जागरण र जागृतिको आवश्यकता पर्छ भने स्थापना गर्छौँ भन्ने ढङ्गले एउटा ठूलो आशा सञ्चार गर्ने गरी नेपाली काङ्ग्रेस पार्टी आफ्नो महाधिवेशनमा पनि होभिन्छ र निर्वाचनमा पनि होभिन्छ। त्यसले गर्दा नेपाली काङ्ग्रेस पार्टी नै देशैभरि जुन नेपाली काङ्ग्रेसको आधार छ, जग छ, फेरि पनि पहिले भन्दा अझ बलियो भएर नेपाली काङ्ग्रेस पार्टी चाहिँ प्रतिनिधि सभामा विजय भएर आउँछ फागुन 21 पनि भन्ने कुरामा म विश्वस्त छु, त्यही अनुसारका हाम्रा कार्यक्रमहरू सञ्चालन गर्छ।
अब अन्तिम जिज्ञासा, हामी अन्त्य अन्त्यमा छौँ, जस्तो कतिपय नेताहरूले अहिले नेतृत्वलाई खुल्याउने, यसअघिको नेतृत्वलाई खुल्याउने विषयको प्रवृत्तिको विरोध पनि गर्नुभएको छ, किनभने आज जो युवा छ त्यो भोलि वृद्ध हुन्छ नै, उसले गरेको राम्रो कामहरूको प्रशंसा पो गर्नुपर्छ, उसलाई खुल्याएर नेतालाई पनि पार्टीलाई पनि देशलाई पनि हित हुँदैन भन्ने खालको धारणाहरू आइरहेको छ। अब यो सँगै यहाँहरूको सभापति यसपालि निवृत्त हुँदै हुनुहुन्छ, नयाँ सभापतिका सन्दर्भहरू कुराहरू पनि उठिरहेका छन्, म भए नै म गर्न सक्छु भनेर नेताहरूले भनी पनि रहनु भएको छ। विकल्पका बारेमा कुरा उठिरहँदाखेरि अबको काङ्ग्रेस यहाँले भनेको जस्तो अथवा काङ्ग्रेसको अहिले केन्द्रीय समितिमा उठेका एक ढिक्का बनाएर पार्टीलाई लैजाने भन्ने सन्दर्भमा चाहिँ कसले त्यो काम गर्न सक्छ होला यहाँको दृष्टिकोण?
अब ठ्याक्कै वृत्तिमा जाने बेला अलि भएको छैन, पहिले महाधिवेशनको तिथि तय हुन्छ, हामी अधिवेशनको चाहिँ प्रक्रियालाई तलैदेखि एउटा आधार खडा गर्दै आउँछौँ, व्यक्तिको बारेमा त्यसरी नै त्यही बेलै हामीले बोल्नुपर्छ होला। अहिले चाहिँ अब हाम्रो सभापति यसै पनि रिटायर हुनेमा हुनुहुन्छ, विधानले पनि त्यही भन्छ, उहाँको आफ्नो वचनबद्धता पनि त्यही नै छ, नयाँ नेतृत्व आउँछ, नयाँ नेतृत्व आउँदै गर्दा सभापतिको नेतृत्वको कुरा मात्रै होइन, अहिले हाम्रो विधानले सामूहिक नेतृत्व प्रणालीको कुरा गरेकै छ, उपसभापति महामन्त्री लगायत अरू पदाधिकारीहरू पनि नयाँ आउनुहुन्छ र जो आउनुहुन्छ विगतलाई राम्रो गरी समीक्षा गरेर मूल्याङ्कन गरेर विगतका कमी कमजोरीलाई सच्याएर आगामी दिनमा चाहिँ थप गतिशील बनाउने पार्टीलाई
त्यसको नेतृत्व प्रदान गर्न सफल हुने चाहिँ सफल यहाँले अपेक्षा गरेको चाहिँ को हो त्यो भन्न सक्नुहुन्छ अहिले?
अहिले अहिले व्यक्तिको बारेमा जाँदाखेरि यो विषय चाहिँ अलिकति हतारो जस्तो हुन्छ। व्यक्तिको बारेमा
भनेको अहिले पनि छलफलहरू यो गुटगत कुराहरू सबै जारी नै छ।
सम्भावना हेरेर हामी औचित्य हेरेर त्यो बेला एउटा निर्णयमा त पुग्छौँ।
धेरै धन्यवाद यहाँलाई। उहाँ हुनुहुन्थ्यो नेपाली काँग्रेसका सहमहामन्त्री बद्री प्रसाद पाण्डे। अन्तर्सम्वादमा कुराकानी गर्नुहुँदै प्राविधिक मित्र मोहम्मद असलमलाई धन्यवाद। सन्तोष रेग्मी बिदा हुन्छु। नमस्कार।